नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी कृष्ण धरावासीको पुस्तक रेड स्क्वायर लिएर आइपुगेका छौं। रेड स्क्वायर कृष्ण धरावासीले लेख्नुभएको यात्रा संस्मरण हो। यो उहाँको रूस भ्रमणसँग सम्बन्धित पुस्तक हो र हामीले गएको साता यसको दोस्रो श्रृङ्खलासम्म सुन्यौं। दोस्रो श्रृङ्खलासम्म सुन्दा युरी गागरिनको बारेमा उहाँले लेख्नुभएको कुरा हामीले पढ्यौं र युरी गागरिन जो अन्तरिक्षमा पहिलो पटक पुगेका थिए उनको कसरी अल्पायुमै निधन भयो भन्ने विषयमा अस्तिको कार्यक्रममा छलफल भयो। अब आजको शुक्रबार हामी रेड स्क्वायरकै तेस्रो श्रृङ्खला बाटो कटनी शीर्षकको परिच्छेदबाट वाचन सुरु गर्छौं, पृष्ठ 62। झन्डै दुई घण्टाको यात्रामा थियौँ हामी। गाडीमा हाम्रा संवादका विषय निजी थिएनन्, कि त रुसबारे थिए कि त साहित्यिक सामाजिक थिए। सन्दर्भमा डायस्पोराबारे एकछिन कुरा उठ्यो। यस विषयमा अमेरिकामा पनि दुई मत रहेको सुनेको थिएँ, मस्कोमा पनि त्यस्तै विचार आएका थिए। मलाई पनि कता कता यो डायस्पोरा शब्दले नेपाल बाहिर बसेर लेखिने साहित्यको सही सम्बोधन हुन्छ जस्तो लागेको थिएन। डायस्पोरा शब्दको उद्गम भाव एकदमै भिन्न थियो। हजारौं वर्ष अघि इजरायलमाथि तुर्कहरूले हमला गरेर त्यहाँबाट भाग्न विवश भएकाहरू संसारका विभिन्न ठाउँमा छरिए, अनि आफ्नो देश छोड्न बाध्य भएको मानसिकताबाट देश सम्झिँदै गरिएको पीडापूर्ण अभिव्यक्ति वा जीवन भोगाईलाई डायस्पोरा भनिएको थियो। आज संसारभरि छरिएका नेपालीहरू कुनै अतिरिक्त कारणले देश छोड्न बाध्य भएका छैनन्। बरु अभाव, गरिबी र बेरोजगारी तथा नयाँ अवसरको खोजीमा विदेश जानेहरूको लर्को लम्बिएको हो। संसारका विभिन्न मुलुकमा स्थायी बसोबासको सुविधा पाएर जानेहरूको उज्यालो र खुसी अनुहार बेग्लै देखिन्छ। खाडी मुलुकमा वैदेशिक रोजगारीमा गएका बाहेक अन्य विकसित मुलुकमा पुगेकाहरू त्यहाँ पुग्न पाएकोमा आफूलाई भाग्यमानी सम्झिरहेछन्। जसलाई देश छोडेकोमा कुनै पीडा छैन, तिनीहरूको सम्पन्नताभित्र उत्पन्न हुने देशप्रतिको क्षणिक भावुकता वास्तविक डायस्पोरिक भाव नजिक पुगेको होला जस्तो मलाई लाग्दैन। स्वदेशबारे जति भावुक भए पनि फर्किन नसक्नेहरूको कथासँग हिजोको डायस्पोरिक भाव समकक्षी हुन्छ जस्तो लाग्दैन। तैपनि अब यो शब्दको अर्थ विस्तार भएको छ। मेरो यस विचारप्रति जीवाजीको पनि मत थियो। जीवाजीको मत यस्तो थियो, डायस्पोरा शब्दको अब अर्थ विस्तार भएको छ। यो शब्द संसारका सबै देशका प्रवासीहरूमाथि समान रूपले प्रयोग हुन थालेको छ। एउटा देशमा अर्को देशको मानिस वा जातिलाई सम्बोधन गर्नुपर्दा अचेल यही शब्दको प्रयोग हुन्छ। अब डायस्पोराको अर्थ देशभन्दा टाढा रहेर देशलाई सम्झिरहनेहरू भन्ने गरिन्छ। यो साहित्यमा मात्र होइन, सबै क्षेत्रमा छ। व्यापार, समाज, शिक्षा, धर्म, संस्कृति सबैतिर सरलीकृत भइसकेको शब्दलाई हामीले मात्र प्रयोग नगर्दा त्यो अन्यथा हुने होइन। उहाँको भनाइ चित्त बुझ्दथ्यो। वास्तवमा शब्दको विवादमा पर्नुको खासै अर्थ पनि थिएन। यात्रामा अनेक सन्दर्भहरू निस्कनु स्वाभाविक हो। प्रसङ्गवश झोला चलचित्रमाथिका प्रतिक्रियाहरूबारे प्रश्न उठे। मैले स्मरण गर्दै भने झोला फिल्म प्रदर्शन भएको भोलिपल्ट पत्रकार कुसुम भट्टराईले फेसबुकमा एउटा स्ट्याटस लेख्नुभएको थियो, झोला फिल्मको विषयवस्तु सबै राम्रो हो तर अन्त्यमा चन्द्रशमशेरको फोटो टाँस्ने कामले गलत सन्देश प्रवाह गरेको छ। कृष्ण धरावासी जस्तो डेमोक्रेटले त्यस्तो सन्देश प्रवाह गर्न नहुने। उहाँको स्ट्याटसमा मिश्रित प्रतिक्रियाहरू थिए। केही समयपछि एक दिन प्रदर्शनी मार्गमा उहाँसँग भेट भयो। युवराज नयाँ गरेर डाक्टर विष्णु विभु घिमिरेसँगै थिएँ म। कुसुमले प्रसङ्गवश त्यही कुरा निकाल्नुभयो। उहाँका तर्कहरू पनि कमजोर थिएनन्। कुनै तानासाले एक दुईवटा राम्रा काम गर्दैमा त्यसको प्रशंसा गर्नुहुँदैन। मैले उहाँको तर्कको सम्मान गर्दै भने यहाँको कुरा 100% ठिक हो, तैपनि मलाई केही कुरामा अलिक फरक मत राख्न मनपर्छ। यस कथाको सन्दर्भमा पनि मैले अलिक बेग्लै पाराले सोचेको हुँ। मलाई लाग्छ जसले गरेको भए पनि राम्रो कामको जस्तो दिनै पर्छ। चन्द्रशमशेर हाम्रो आजको भाषामा तानाशाह भए पनि त्यस बेलाको सन्दर्भमा एक असल शासक नै थिए। जुन बेला सबभन्दा प्रजातान्त्रिक भनिएका अङ्ग्रेजहरू समेत भारतमा तानाशाह थिए, संसारमा आजको जस्तो प्रजातान्त्रिक लहर नै थिएन। राजा महाराजाहरूको एक छत्र शासन थियो। त्यही परम्पराको एउटा प्रतिनिधि थिए चन्द्रशमशेर। उनी सामन्तहरूका प्रतिनिधि थिए, तैपनि उनले आफ्नो पालोमा महिलालाई जिउँदै जलाउने कुराको अन्त्य गरे। यो सानो कुरा थिएन, सती प्रथा नेपालमा मात्र नभई भारतमा समेत उच्च जातिको हिन्दू समाजमा स्थापित थियो। दरबारभित्र समेत यो प्रतिष्ठित मानिन्थ्यो, तर भारतमा भन्दा नेपालमा यसलाई दरबारले बढी दुरुपयोग गरेको। बाबु राजा सानैमा मर्ने र तिनको कलिलो युवराजलाई राजा बनाएर शासन गर्न पाइने हुँदा रानीलाई पनि राजासँगै जलाउने परम्परा रूढ ढङ्गले लागू गरिएको थियो। राजा मरेपछि राजाको चितासँगै नभए पछि पनि रानीहरूलाई एक्लै चितामा राख्ने गरिन्थ्यो। त्यस्तो दर्दनाक दृश्य कति सजिलै हेर्न सक्थ्यो होला त्यस बेलाका मान्छे। इतिहासमा हामी देख्छौँ, रणबहादुर शाहको हत्यापछि हेलमुममा बसेकी रानी राजराजेश्वरीलाई राजा बिरामी भएको खबर पठाई झिकाएर बाटैमा साली नदीको किनारमा रानीसहित 14 सुसारेको जिउँदै चितामा जलाएर हत्या गरियो। जङ्गबहादुरसँग 18 महिला सती पठाइएका छन्। इतिहासमा यस्ता दुर्दान्त घटना कति छन् कति। दरबारमा रानीहरूको त सुरक्षा नहुने बेलामा रैतिका स्वास्नी छोरी बुहारीको के हालत हुन्थ्यो होला। यस्तो कुरालाई परम्पराबाट च्वाट्टै चुडेर अन्त्य गर्ने साहस गर्नु कहाँ सजिलो थियो। आज बाबुआमाको मृत संस्कारबाट 13 दिनलाई घटाएर 7 दिन पारौँ भन्दा त 21 शताब्दीको नेपाली समाज मान्न तयार छैन भने चन्द्रशमशेरलाई त्यो घोषणा नगर्न पनि त कति दबाव थियो होला। दासहरूका पनि मालिक थिए उनी, तर उनले दास प्रथालाई पनि हटाइदिए। जिउँदै आमाहरूलाई चितामा जलाएर मार्ने र मानिसहरूलाई पशु झैँ किनबेच गर्ने परम्पराको अन्त्य गर्ने यी दुई कदम नेपालको इतिहासका अत्यन्त महान काम हुन्। आजभन्दा 100 वर्ष अघि भएको यो मानवतावादी कर्मको आजका हामीले खुलेर प्रशंसा गर्दा टाउको झुकाउनु पर्ने कुनै कारण छैन। चन्द्रशमशेरका यी राम्रो कामको प्रशंसा गर्दा राणा शासन फर्किने पनि होइन, शाहवंशकै राम्रो कामको प्रशंसा गर्दा पनि राजतन्त्र फर्किने होइन। इतिहाससँग हामीले न्याय नगरे भोलि हामीमाथि पनि न्याय हुँदैन। उहाँलाई मेरो कुराले चित्त बुझेको थिएन। फेरि थपेँ, हामीले परीक्षामा जति प्रश्नको सही उत्तर दिन्छौँ त्यतिको अङ्क पाउँछौँ, गलत उत्तरको अङ्क पाउँदैनौँ। थोरै प्रश्नको सही उत्तर दिँदैमा उत्तीर्ण हुँदैन, तर अनुत्तीर्ण भए पनि केही अङ्क त पाइएकै हुन्छ नि। चन्द्रशमशेरले गरेका थोरै राम्रा काममध्ये यी सबैभन्दा महान काम हुन्। पूर्वाग्रहलाई पनि हामीले व्यवस्थापन गर्न सक्नुपर्छ, नत्र हामीबाट पनि अरूमाथि अन्याय भइरहेको त हुनसक्छ। मैले अझ थपेँ, म त चन्द्रशमशेरको यो कामलाई मात्र होइन भर्खरैका राजा ज्ञानेन्द्रलाई पनि धन्यवाद दिन्छु, जसले जनताको इच्छा अनुसार बिना अवरोध नै 250 वर्ष अघिको राजगद्दी पत्रकार सम्मेलन गरेर आफ्ना धारणाहरू सार्वजनिक गरी साँझको बेला सबै परिवारलाई गाडीमा राखेर आफैले ड्राइभ गरी हाँस्दै दरबारबाट निस्के। हामीलाई एउटा डेराबाट अर्को डेरामा सर्नुपर्दा त कति गाह्रो हुन्छ, राजाले दरबार छाड्न सजिलो थियो होला। संसारको कुनै पनि इतिहासमा राजाले यति सजिलै दरबार त्यागेका छैनन्। दरबार त्याग्नु अघि तिनले ठुल्ठुला गृहयुद्धहरूको आयोजना गरेका छन्, अनि कि त आफै मारिएका छन् कि भागेर अर्को देशको शरणमा पुगेका छन्। तर राजा ज्ञानेन्द्र आफूलाई सहजै देशको नागरिक स्वीकार गरी देशभित्र बसिरहेका छन्। इतिहासले भविष्यमा राजा ज्ञानेन्द्रको यो कदमको सुन्दर व्याख्या गर्नेछ। आज मैले यसो भन्न हिचकिचाउनु हुँदैन, यसो भन्दैमा उनी भोलि नारायण इटी फर्कने होइनन्। उनी फर्के पनि उनलाई त्यही संसदले फर्काउनेछ जसले हिजो निकालेको थियो। हिजो निकाल्ने संसदले नै फर्कायो भने त्यसमा टाउको दुखाउने काम पनि छैन। राम्रो कामको जस सबैले पाउनुपर्छ, निरपेक्ष नभई इतिहासको अध्ययन गर्न पनि सकिन्न। कुसुमजीसँग भएको यो प्रसङ्गको चर्चा सुनेर जीवाजीले खुब मनोरञ्जन गर्नुभयो। उहाँको भनाइ थियो, यो पछिल्लो कुरालाई त तपाईँ लेख्नुहोस् मजाले, वास्तवमा ठिक कुरा हो यो। मैले भने, लेख्न त म यो कुरा लेख्छु किनभने म राजतन्त्रको होइन इतिहासको प्रशंसक हुँ, तर इतिहासको एक सुन्दर पात्रको रूपमा ज्ञानेन्द्रको प्रशंसा गरे पनि उनको पुनर्स्थापनामा बल पुग्ने गरी कहिल्यै कलम चलाउँदिन। गाडीभित्र धेरै म बोलिरहेको थिएँ, जीवाजी सहयोगी हुनुहुन्थ्यो, बिन्दिताजी र अमर भाइ मौन। प्रसङ्ग फेरि झोलातिरै फर्कियो। बिन्दिताजीले सोध्नुभयो, यो सती प्रथाको सुरुवात चाहिँ कसरी भयो होला। तर त्यसबारे मलाई त्यति ज्ञान थिएन। मैले पनि विभिन्न विद्वानहरूसँग यस्तै प्रश्न राख्दा निश्चित तथ्यपूर्ण उत्तर पाएको थिएन। कोही कोही भक्तिवादीहरू यसलाई हिन्दू धर्मको धेरै परसम्म लगेर जोड्ने गर्थे, तर मलाई लाग्दैन सती प्रथा हिन्दू धर्मको रूट परम्परा हो। वास्तवमा सती प्रथाको सुरुवात त्यति पुरानो पनि होइन। तत्कालीन भारतवर्ष हिन्दू धर्म र संस्कृतिको केन्द्र थियो। धेरैवटा राज्य र राजा महाराजाहरू भए तापनि प्रायः सबै हिन्दू वा हिन्दू संस्कृतिबाटै जन्मिएका विभिन्न सम्प्रदायहरूमा बाँडिएका थिए। भारतवर्षमा जब 700 वर्ष जति मुगल साम्राज्यले शासन गर्यो त्यसबेला मुसलमानहरूबाट हिन्दूमाथि विभिन्न खाले दमन हुने गर्थे। हिन्दू धर्म नष्ट गर्न अनेकौं प्रयत्नहरू भए। हिन्दूका कतिपय मन्दिर र तीर्थस्थलहरू कब्जा गरिएका थिए भने हिन्दू परिवारभित्र समेत अनेकौं प्रकारका शारीरिक वा मानसिक आतंकहरू खडा गरिएका थिए। तीमध्ये प्रमुख थियो हिन्दूका अविवाहित छोरीहरूको अपहरण तथा इस्लामीकरण। हिन्दूका छोरीहरू जो विवाहित हुन्थे तिनीहरूले सिन्दुरपोते लगाएको हुन्थ्यो। सिन्दुरपोते लगाएकालाई उनीहरू चलाउँदैनथे। सिन्दुरपोते नलगाएकाहरू अविवाहित हुन् भन्ने उनीहरूको बुझाइ हुन्थ्यो। उनीहरूको त्यो बुझाइबाट आफ्ना छोरीहरू जोगाउन हिन्दूहरूले अत्यन्त सानैमा छोरीको विवाह गरिदिन थाले। यसो गर्दा बाल विवाह र अन्मेल विवाह सुरुवात भयो। सानैमा सिन्दुरपोते लगाइदिएपछि उनीहरू सुरक्षित हुन्थे। विधुवाहरूले सिन्दुरपोते नलगाउने हुँदा अविवाहित ठानेर अपहरित हुने डर हुन्थ्यो। कतिपय विधुवाहरू अपहरणमा पर्न पनि थाले। लोग्ने मरेका महिलाहरू विधर्मीको आक्रमणमा पर्ने हुनाले तिनीहरूलाई जीवनभरि सुरक्षित राख्न नसकिने भएपछि लोग्नेसँगै चितामा जलाइदिने परम्पराको सुरुवात भएको हो। क्षतिप्रथा हिन्दू धर्मको विधि होइन, बरु हिन्दू धर्म जोगाउने नाममा सुरु भएको विकृति हो। गाडीमा भएका यी छलफल र संवादहरू निकै गहिरा थिए। विषयहरू परिवर्तन हुँदै जान्थे, तथापि हाम्रा संवादहरू मनोरञ्जनात्मक भन्दा गम्भीर प्रकृतिका थिए। जीवाजी आफै गम्भीर स्वभावको मान्छे, अमर भाइ थोरै बोल्ने, बिन्दिताजी त झन् कम बोल्ने। वास्तवमा एक प्रकारले यात्राभरि मै धेरै बोलिरहेको थिएँ।
होइन हो मदन, के भन्न हिँडेको यस्तो?
के हुनु दिलीप, बुलबुल पब्लिकेसनको नम्बर कण्ठ पारेको सहयात्री सदस्य बन्नको लागि।
सहयात्री सदस्य के हो यस्तो भनेको?
बुलबुल पब्लिकेसन नयाँ भएको र नयाँ लेखकहरूका लागि विशेष प्राथमिकता दिने हुनाले यो वर्ष 1000 जनालाई सहयात्री सदस्य बनाउने रे। म पनि बन्नु पर्यो भनेर फोन नम्बर कण्ठ पारेको 44 25 7 65।
सदस्य बनेपछि के पाइन्छ?
सदस्य बनेपछि 1 वर्षसम्म बुलबुलले निकालेको सबै किताबहरू पठाइदिन्छन् रे, पत्रिकाको ग्राहकलाई जस्तै।
ए, घरमै पठाइदिन्छन् रे?
त्यो त राजधानीभित्र भए घर घरमै रे, राजधानी बाहिरका लागि पाएक पर्ने ठाउँमा रहेको स्टेसनरी पसलमा लगिदिने रे।
कतिवटा किताब आउँछ 1 वर्षमा?
खै 3 वटा निस्किसकेछ, 1 दर्जन त आउला नि हो। 1000 रुपियाँमा 1 दर्जन मात्रै किताब आयो नि, ठुलै कुरो हो नि।
ओहो, कुरो त ठिक लाग्यो मलाई। लौ, म पनि सहयात्री सदस्य बन्ने। भन त नम्बर कति रे बुलबुल पब्लिकेसनको?
44 25 7 65। 44 25 7 65।
बुलबुल पब्लिकेशन, दिल्ली बजार, काठमाडौँ 01 44 25 7 65।
झन्डै 2 घण्टाको यात्रापछि हामी एत्नोमिर पुग्यौँ। यो ठाउँ मस्को सहर परिसरमै भए पनि निकै टाढा छ। सहर छोडेर पातलो बस्ती हुँदै गाउँ जस्तोमा पुगेको थियो। आफ्नो सुविधा अनुसार अरू साथीहरू पनि आइरहेका थिए। एउटा ठुलो कम्पाउन्ड बाहिर भेला भयो। अरू रुसी पाहुनाहरूसँग परिचय भयो, तर भाषाको कठिनाइले गर्दा दोहोरो बोल्न सकिएन। जीवाजी र बिन्दिताजी हामीलाई दोभाषेको सहयोग गर्नुहुन्थ्यो। अमेरिकामा हुँदा मलाई अङ्ग्रेजी राम्ररी नबुझेर पीर थियो, तर रुस आएपछि त बरु यिनीहरूले पनि अङ्ग्रेजी नै बोलिदिए हुने नि जस्तो लाग्न थाल्यो। वास्तवमा रुसीहरू सरदर नेपाली सर नै अङ्ग्रेजी नबुझ्ने र नजान्ने हुँदो रहेछन्। नेपालमा हुँदा लाग्थ्यो युरोपमा त सबैले अङ्ग्रेजी बुझ्छन् होला। हुन त जर्मनी फ्रान्सतिर पनि कसैले हामीसँग अङ्ग्रेजीमा कुरा गरेका थिएनन्। त्यसबेला पनि उल्फ र युहन्नाले दोभाषेको काम गरेका थिए। कहिलेकाहीँ लाग्थ्यो अङ्ग्रेजी नजान्नु सबैभन्दा ठूलो कमजोरी हो। अङ्ग्रेजी जाने संसारमा कहीँ अड्किनु पर्दैन, तर यो ठूलो भ्रम रहेछ। हाम्रो देशमा चलाइएको अङ्ग्रेजी हवा बेकार रहेछ। अमेरिकामै पनि अङ्ग्रेजी जान्ने भन्दा नजान्नेकै संख्या धेरै छ। पुरा शुद्ध वाक्य बोल्ने मान्छे अमेरिकामा धेरै कम हुन्छन्। संसारभरिबाट आएका विभिन्न जाति र भाषाभाषीहरूलाई अङ्ग्रेजी समान रूपमा समस्या हुन्छ, तैपनि सिङ्गो शब्द वा आधा वाक्यका भरमा काम चलाइरहेका हुन्छन्। म पनि त्यही कोटीमा पर्छु। भाषा नबुझेपछि र आफ्नो परिचय दिन नसकेपछि सबै मानिस एउटै हैसियतका हुँदो रहेछन्। त्यहाँ रुसका कति ठुल्ठुला व्यक्तित्वहरू थिए, तर मेरा लागि ती केही पनि भएनन्। मैले उनको बौद्धिकता बुझ्न नपाएपछि ती मेरा लागि टाउके सतारकाका जत्तिका पनि भएनन्। म पनि उनीहरूको लागि एउटा सामान्य मानवाकृति मात्र भएँ। मानिसले विकास गरेको सबैभन्दा ठूलो कुरा भाषा रहेछ। वास्तवमा भाषाको महत्त्व बुझ्न भाषा नबुझ्नेहरूको समाजमा पुग्नुपर्ने रहेछ। आफ्नो भाषा परिवारबाट बाहिर गएपछि बौद्धिकताको बाउन्नेपन बल्ल थाहा हुने रहेछ। म त्यहाँ एकदमै लाटो भएको थिएँ। अमर भाइको अवस्था पनि मेरै जस्तो थियो। हामी एकअर्कालाई हेरेर निरीह जस्तो हाँस्थ्यौँ। नेपाली साथीहरू मधुकृष्ण श्रेष्ठ, भीष्मा आचार्य, मणिराज पोखरेल, गोविन्द गौतम, रामेश्वर गौतम, ढिल्ली खरेल, सपिला राज भण्डारी, बद्री केसी, एकनारायण चापागाई, तेजबहादुर दाल, रविन्द्र भट्टराई, दिनेश मणि श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठहरूको उपस्थितिले भने वातावरण सहज हुँदै गएको थियो। यत्नवीर रुसी युवा उद्यमी रुसलान बैरामोभको एउटा अनौठो सपनाको संसार रहेछ। त्यसबारे सुनेपछि लाग्यो तिनी पनि हाम्रा सरूभक्त जस्तै कल्पनाशील रहेछन्। सरूभक्तले पागल बस्तीको कल्पना मात्र गरे, तर यिनले त यसलाई अनौठो पाराले यथार्थ रूप दिने काम गरिरहेछन्। आफ्नो करिब 700 हेक्टर जमिनमा संसारभरिका 141 देशको पहिचान हुने किसिमको संरचना निर्माण गर्न लागेका रहेछन्। रुसमा रहेका अधिकांश विदेशीहरूलाई परिचालित गर्दै यो संरचना प्रारम्भ भएको रहेछ। हामीले त्यहाँ निर्माण भएका अधिकांश संरचनाहरू घुमेर हेऱ्यौँ। हरेक देशको पहिचान आउने गरी निर्माण गरिएका भवनहरूले सारा विश्वलाई एउटा सानो परिसरमा सीमित गरिरहेको थियो। निर्माणाधीन अवस्थामा रहेका अनेकौं देशका भवनहरूका रूप देखेर रमाइलो लाग्यो। रुसमा रहेका नेपालीहरूले पनि आपसी स्रोत जुटाएर 10 करोडभन्दा बढी खर्च गरी नेपाली घर निर्माण गरेको रहेछ। नेपाली घरको परिसरभित्र छिरेपछि ठ्याक्कै पुरानो काठमाडौँ पुगेको अनुभूति भयो। पाटी, धारा, घरका झ्यालडोका, भित्री कोठाहरू, दलिन, छाना सबै काठमाडौँकै जस्ता। त्यहाँभित्र पसेपछि आफूलाई विदेश छु भन्ने नै लाग्दो रहेनछ। छेउमै नेपाली शैलीको होटल पनि थियो। त्यसमा नेपाल भ्रमण गरेका रुसी मानिसहरू भेला भएर आफ्ना संस्मरण साटासाट गर्दा रहेछन्। धेरैजसो मानिसहरू बिदा मनाउन छु परिसरमा आउँदा रहेछन्। उद्देश्य अनुसार निर्माण कार्य पूरा नभए पनि निकै देशका घरहरू बनिन सक्न लागेका थिए। नेपाली घरकै छिमेकमा भारतीय घर थियो। चिनियाहरूले भने गेट र लाउत्सेको सालिक मात्र बनाएका थिए। नेपाली घर बाहिर अलि पर तेन्जिङ र हिलारीको सालिक पनि राखिएको रहेछ। त्यसै भवनभित्र एउटा हल बनाइएको छ जसको नामै भानुभक्त कक्ष हो। त्यही हलमा भानुभक्तको शालिक अनावरण गर्यौँ। रुसका लागि नेपाली राजदूत डाक्टर रविमोहन सापकोटा, शालिक बनाउने कलाकार अलेक्सी नियोलोभ, अमर नेउपाने र मैले सामूहिक रूपमा। मैले जीवनमा कुनै महान मानिसहरूको शालिक अनावरण गरेको यो दोस्रो मौका हो। यसअघि 2064 सालमा झापाको लक्ष्मीपुरमा कवि हरिभक्त कटुवालको शालिक अनावरण गरेको थिएँ। त्यस कार्यक्रममा डिब्रुगढबाट उहाँकी कान्छी छोरी र ज्वाइँ पनि आउनुभएको थियो। कटुवाल परिवारले स्थापना गरेको त्यो शालिक अनावरण समारोहमा झापाली साहित्यकारहरूको ठूलो उपस्थिति थियो। अनि त्यसको 7 वर्षपछि आज भानुभक्तको भानुभक्त आचार्यको शालिक नेपाल बाहिर दोस्रोमा भारत र तेस्रो मुलुक रुसको मस्कोमा स्थापना भयो। अनावरण कार्यक्रमपछि राजदूत सापकोटा, जीवा लामिछाने, अमर नेउपाने, कलाकार अलेक्सी नियोलोभ, कृष्णप्रकाश श्रेष्ठ, उद्यमी रुसलान बैरामोभ, एभगेनी कोजारेजोभ र मैले आफ्ना मन्तव्य राखेका थियौँ। नेपाली राजदूतावासले भानुभक्त 200 वार्षिकी समारोह आयोजना गर्नका लागि साहित्यकार कृष्णप्रकाश श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिको सक्रियतामा यो शालिक स्थापना गरेको हो। त्यसैले पनि मस्कोमा धेरै नेपालीहरूको उल्लेख्य उपस्थिति थियो। हाम्रो समारोहको सम्मान गर्दै रुसी मित्रहरूले पनि आफ्नो उत्पादनको 25 वर्ष पुरानो एभरेस्ट नामको ब्रान्डीले स्वागत गरेका थिए। दिनभरिको रमाइलोले समय बितेको पत्तै भएन। हामी फर्कँदा रातको 12 बजे छ। जुन 13, 2014 बिहान 10 बजेसम्ममा यासनाए पोल्यानामा पुगिसक्नुपर्ने कुरा हिजै तय भएको थियो। मस्कोबाट झन्डै 4 घण्टाको दूरीमा रहेको तुला सहर नजिकै छ लियो टल्स्टेको जन्मस्थल। बिहानको दरो नास्तापछि जीवाजीको नेतृत्वमा हाम्रो यात्रा सुरु भयो, आन्गेलोभा रेसिडेन्सदेखि यास्नाए पोल्यानासम्म। अस्ति बिहानदेखि हामीलाई घुमाइरहेका ड्राइभर भ्लादिमिर बेला बेला जीवाजीसँग साधारण कुरा गरेर आफ्नो अल्छीपन मेट्ने कोसिस गर्थे। अमरलाई उनीसँगै अगाडिको सिटमा राखेर जीवाजी र म गफिन थाल्यौँ पछाडि। म भित्र जिज्ञासा थिए फालाफाल, सानैदेखि सुनेका विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र रुस। दुवैको बारेमा सुनिए मध्ये मलाई रुसभन्दा अमेरिका मनपर्थ्यो। अमेरिका मनपर्नुमा मुख्य दुईटा कारण थिए। पहिलो, मैले चिने जानेका धेरै मान्छे अमेरिका गएका थिए र उनीहरू अमेरिकाको खुब प्रशंसा गर्थे। दोस्रो, अमेरिकाको प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताबारे जे सुनेको थिएँ त्यही नै मलाई आकर्षित गर्ने विषय थियो। जुन बेला मैले आफूलाई राजनीतिमा सामान्य चासो राख्ने पाएँ त्यसबेला 2036 साल बहुदल वा निर्दल मध्ये एउटा छान्नका लागि जनमत सङ्ग्रह घोषणा गरिएको थियो। म बहुदलको पक्षमा थिएँ। त्यसै बेला सुनेको थिएँ विश्वको सबैभन्दा ठूलो बहुदलवादी राष्ट्र भारत हो र सबैभन्दा ठूलो प्रजातन्त्रवादी राष्ट्र अमेरिका। त्यसबेला प्रजातन्त्रवादीहरू कम्युनिस्टको आलोचना गर्दै रुस र चीनको विरोध गर्थे भन्थे। रुस र चीनमा कम्युनिस्ट अधिनायकवाद छ, त्यहाँ जनताको मौलिक अधिकार छैन। कम्युनिस्ट केन्द्रीयकरणका कारण व्यक्ति पनि वस्तु छ र उपभोग्य सामग्री चाहिँ बन्छ। राष्ट्रका नाममा व्यक्तिको सबै हक अपहरण गरिएको हुन्छ। विश्वमै यो व्यवस्थाको सुरुवात रुसबाट भएको हो, लेनिन त्यसका नेता हुन्। चुनिएको यही कुराले मलाई त्यत्तिकै रुस विरोधी बनाएको थियो अनि विद्यार्थी राजनीतिमा पनि वाम समूहसँग आकर्षित हुन सकिनँ। सन् 1919 कम्युनिस्ट भएको रुस र सन् 1950 रेड भएको चीनले त्यति छोटो अवधिमा गरेको मौलिक प्रगतिबारे भने ती आलोचकहरू खासै भाग लिन चाहँदैनथे। म शनिश्चरी बजारको रिजाल बाजेको चिया दोकान, स्कुलको चौर वा अन्यत्र जतै पनि मानिसहरूका बीचमा बसेर रुस र चीनको सक्त आलोचना गर्थेँ र कम्युनिस्ट हुनु एकदमै खराब कुरा हो भन्ने प्रमाणित गर्न चाहन्थेँ। 18-20 वर्षको उमेरमा मैले कम्युनिजमबारे ठुलै आलोचनात्मक धारणा बनाइसकेको थिएँ। सर्वहारा अधिनायकत्व शब्दले पनि म जस्तो सर्वहारालाई आकर्षित गर्न सकेको थिएन। धेरै थिए मेरा कम्युनिस्ट साथीहरू, उनीहरूसँग पनि म बहस गर्थेँ तर उनीहरू जति व्यवस्थित र तार्किक बन्न सक्दिन थिए। देवकुमार आचार्य, डी कौडिन्य, जो 2058 सालमा माओवादीको आरोपमा सेनाद्वारा मारिए, उहाँसँग म सधैँ नाजवाफ हुन्थेँ। तैपनि कन्भिन्स भने कहिले हुन सकिनँ। समयक्रमसँगै अझ अध्ययन र अनुभवले प्रजातन्त्र नै मानिसको जीवन मूल्यको सही बाटो हो भन्ने म विश्वस्त हुँदै गएँ। यही कम्युनिस्ट आलोचक मानसिकताका कारण म रुस विरोधी भएछु। मलाई किनकिन अमेरिका जाने रहर हुन्थ्यो तर रुस आउने मन कहिल्यै भएन। अचम्म त के भने म सबैभन्दा बढी रुसी साहित्य र इतिहासबाट प्रभावित छु। रुसबारे मैले जति पढेको छु अमेरिकाबारे केही थाहा छैन भन्ने पनि हुन्छ। रुसी साहित्य पनि मैले नेपालीमै पढेको हुँ जसको मौका रुसी कम्युनिस्ट सरकारले नै गराए थियो। रुसी महान लेखकहरू टल्स्टय, चेखव, दोस्तोभेस्की, पुस्किन, सोलोखोप आदिका विश्व प्रसिद्ध कृतिहरू रुसको प्रगति प्रकाशनले नेपालीमा अनुवाद गरेर सित्तैमा बाँड्दथ्यो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन कृष्ण धरावासीको यात्रा संस्मरण रेड स्क्वायरको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज कृष्ण धरावासीको रेड स्क्वायर यात्रा संस्मरण सुनिरहेका छौँ। यसभन्दा अघि हामीले जुन 13, 2014 उहाँको यात्रा संस्मरण यास्नाए पोल्याना शीर्षकको सुनिरहेका थियौँ र विश्राम लिएका थियौँ। अब त्यही अघि विश्राम लिएको भाग जहाँ हामीले भनेका थियौँ रुसी महान लेखकहरू टल्स्टय, चेखव, दोस्तोभेस्की, पुस्किन, सोलोखोव आदिका विश्व प्रसिद्ध कृतिहरू रुसको प्रगति प्रकाशनले नेपालीमा अनुवाद गरेर सित्तैमा बाँड्थ्यो भनेपछि रोकिएको थियो। 77 पृष्ठमा रोकिएको यो वाचन अब फेरि अगाडि बढ्छ। ¶¶ 1989 बर्लिनको पर्खाल डल्यो। म त्यसै खुसी भएको थिएँ र आफ्ना कम्युनिस्ट साथीहरूको अगाडि विजयी भए जस्तो देखिन खोज्थेँ। 1991 जब रुसको कम्युनिस्ट सत्ता डल्यो, पत्र पत्रिकामा खुब लेखेँ। कम्युनिस्ट र पञ्चहरू मेरा लागि उत्तिकै दूरीका विपक्षी हुन् जस्तो लाग्थ्यो। आज ती कुरा सम्झेर आफैसँग हाँस उठ्छ। त्यसबेला मलाई किन त्यस्तो हुन्थ्यो? न म कुनै राजनीतिक कार्यकर्ता थिएँ, न ममा नेता हुने रहर नै थियो, न मैले रुस वा चीन नै देखेको थिएँ, न मलाई नेपाली कम्युनिस्टहरूले दुःखै दिएका थिए। बरु दाताराम खनाल, भानु खनाल, प्रतीक ढकाल, झुमा देवान, शकुन्तला सुब्बा, चन्द्र सुब्बा, वीरबहादुर बुढाथोकीहरू मेरा घनिष्ठ मित्र थिए कलेजका, जो सधैँ मलाई माया गर्थे। पछि पनि असङ्ख्य थिए कम्युनिस्ट साथीहरू सधैँ माया गरिरहने। आज पनि मेरा अधिक पाठकहरू कम्युनिस्ट विचारकै छन् र मलाई माया गर्छन्। सोच्छु, बाल्यकालमा जसको बढी प्रभाव पर्यो पछिसम्म त्यही नै रहने रहेछ। कालान्तरमा मानिसले व्यावहारिक स्वार्थका कारण विचारको कित्ता परिवर्तन गरे पनि अघिल्लो विचारले ऊ गहिरो गरी प्रभावित रहेको हुन्छ। व्यक्तिले आफ्नो पक्ष दर्ता परिवर्तन गरे पनि स्वभाव परिवर्तन गर्न सक्दैन। लिनु न दिनुसँगको यो पूर्वाग्रह सम्झदा आज म आफैसँग हाँस्छु। तर यति धेरै कुरा थाहा पाइसकेर पनि मबाट अझै त्यो आग्रह निमिट्यान्न भएको छैन। देशमा आएको यति ठूलो राजनीतिक परिवर्तनपछि सबै विचार र पार्टीहरूले सत्ता सम्हालिसके, उनीहरूले आफ्ना क्षमता देखाइसके, काङ्ग्रेस वा कम्युनिस्टमाथि मानिसहरूले अड्याएको विश्वास भत्किसकेको छ। तैपनि चुनावका बेला प्रत्येक व्यक्तिले आफ्नै आस्थामाथि भोट खसाल्छ। कस्तो अनौठो हुँदो रहेछ यो आस्था भन्नु पनि। धेरै पछिसम्म पनि मलाई लाग्थ्यो चीनको कम्युनिस्ट सत्ता पनि पल्टियोस्। किन लागेको होला त्यस्तो? चीनको सत्ता परिवर्तन हुँदा व्यक्तिगत रूपमा मलाई के फाइदा, राष्ट्रिय रूपमा नेपाललाई के फाइदा? खै किन हो, बौद्ध लाएपछि पञ्चहरूको बिग्रिएको अनुहार जस्तै नेपाली कम्युनिस्टहरूको पनि अनुहार बिग्रिएको हेर्न मन लाग्थ्यो। तर आफ्नै देशमा प्रजातन्त्र आएपछि यत्रो महाभद्रगोलको भने पछिसम्म आलोचना गर्न मन लागेन। तर अब भने एक प्रकारको निरपेक्षतामा पुगेको भान हुन्छ आफूलाई, आस्थाको रूढताबाट मुक्त हुँदै गयो जस्तो लाग्छ। मैले बुझेको ठिक होइन होला, तैपनि अचेल लाग्छ। कुनै पनि राज्य सत्ता निरपेक्ष र आदर्शपूर्ण हुँदैन। शक्तिमा टिकिरहन जसले पनि आफ्ना विरोधी र आलोचकलाई बाटो छेकिरहन्छ। त्यस्तो कार्य हिजो पञ्चहरू पनि गर्थे, आज प्रजातन्त्रवादीहरू पनि गरिरहेछन्। कम्युनिस्टहरू पनि सत्तामा पुग्ने हिंस्रक मार्ग अप्नाउँछन् र पुगे भने झर्न चाहँदैनन्। यति हो, प्रजातन्त्रवादीहरू आवधिक हुन्छन्, अधिनायकवादीहरू सदाकालीय। प्रजातन्त्रवादीलाई संविधानले हटाउँछ, अधिनायकवादीलाई अर्को विद्रोहले। तैपनि व्यक्तिगत रूपमा सोच्छु, राजनीति हाम्रो जस्तो देशमा केवल वैयक्तिक उन्नतिको साधन मात्र बनेको छ। त्यसैले प्रत्येक व्यक्ति राजनीतिमा भाग लिन्छ। वास्तवमा देशमा राजनीति कार्यकर्ता थोरै र स्वतन्त्र नागरिक धेरै हुनुपर्छ, जसका कारण राज्यले हरेक निर्वाचनमा सही निकास पाउँछ। तर हाम्रो देशमा स्वतन्त्र नागरिक नगण्य मात्र छन्, सबै उमेरका व्यक्तिहरू राजनीतिकर्मी भएकाले देशले सही निकास पाउन नसकेको पनि हो। आज म त्यो देशमा आइपुगेको छु जुन देशमा कम्युनिस्ट सत्ता ढलिसकेको छ र मेरो दिमागबाट पनि कम्युनिस्ट पूर्वाग्रह हटिसकेको छ। निरपेक्षतातिर आकर्षित भइरहेको म रुसको राजधानी मस्कोमा छु केही दिनदेखि। अब ममा जिज्ञासाहरू धेरै छन्, इतिहासप्रति बढी आकर्षित छु। जीवाजीबाट उहाँको अनुभव र विश्लेषण बढी सुन्न चाहन्छु। मेरा विभिन्न जिज्ञासाबारे उहाँ भनिरहनु भएको थियो। जति बेला म मस्को आएँ त्यसबेला रुसभित्रको राजनीतिक अवस्था निकै सङ्कटपूर्ण हुँदै गएको थियो। मानिसहरूमा एक प्रकारको दिगदारी वा निराशा देखिन्थ्यो। हामी विदेशी विद्यार्थीका लागि केही विशेष सुविधा भए पनि यहाँका नागरिकमा भने आकाङ्क्षा शून्यको अवस्था थियो। तिनका लागि विशेष कुनै सुविधा थिएन। सरकारले दिएको क्वार्टरमा बस्ने र आफ्नो भागमा छुट्टिएको काम गर्नुपर्ने, धेरै मेहनत गरेर कमाएर भविष्यका लागि विशेष सुखको कसैसँग कल्पना थिएन। त्यसैले पनि मानिसहरू अन्य विकसित युरोपेली मुलुकहरूको सूचना पाएर लोभिने गर्थे। छिमेकी देशहरूमा भोग गरिएका साधन र सुविधाप्रति आकर्षित थिए। त्यसै कारण पनि होला भित्रभित्र एक प्रकारको विद्रोह उत्पन्न हुन थालेको थियो। मिखाइल गोर्बाचोपले ल्याएको ग्लासतोनोस र पेरोस्त्रोइका कारण खुला विश्व बजार नीतितिर प्रवेश गर्न लागेको रूसमा एकाएक ठूला मुद्रास्फीति आयो। मानिसहरू अति आवश्यकीय सामान खरिद गर्नका लागि घण्टौँसम्म लाइनमा बसेका हुन्थे। केही माथिल्लो तहको आयस्रोत भएकाहरू विदेशी सामानहरू उपभोग गर्न आकर्षित थिए। हामी विद्यार्थीहरू बेला बेला जर्मनीतिर गएर विदेशीका लागि छुट गरिएका केही सामान किन्थ्यौँ र यता ल्याएर महँगोमा बेच्थ्यौँ। जिन्स प्यान्ट, टेलिभिजन र कतिपय इलेक्ट्रोनिक सामानहरूको प्रशस्त माग थियो। त्यसबेला यहाँ पढ्न आएका धेरैजसो विदेशी विद्यार्थीहरूको एक प्रकारको अस्थायी पेसा जस्तो भएको थियो विदेशी सामान ल्याउने कुरा। छुट्टीको दिन गयो र अर्को दिन फर्कियो। वास्तवमा त्यही अभ्यासले हामीलाई व्यापारतिर रुचि बढाएको पनि हो। उपेन्द्र महतो, म जस्ता इन्जिनियरिङ पढ्न आएका प्रायः सबैले अध्ययन पुरा गरे पनि पढेको पेसा अँगालेनन्। कति मेडिकल डाक्टरहरू समेत व्यापारतिर पुगेका छन्। उहाँ भन्दै हुनुहुन्थ्यो, जब कम्युनिस्ट व्यवस्था पूर्ण रूपमा ढल्यो त्यसपछि रूसमा अकल्पनीय आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भयो। खासमा त्यसअघिसम्म मानिसहरूसँग व्यक्तिगत सम्पत्ति भन्ने नै थिएन। घाँस बाँस र कपासको जिम्बा सरकारले लिएको थियो। सरकारले पनि खासमा त्यस्तो स्वस्थकर र प्रशस्त खाना पुर्याउन सकेको थिएन। पैसा भएर पनि मानिसहरू मन परेको वस्तु किन्न पाउँदैनथे। विदेशी सामानहरू प्राय प्रतिबन्धित रहेको अवस्थामा रुसी उत्पादनले मात्र पुग्ने कुरै थिएन। तैपनि जसै तसै मानिसहरूले ज्यान धानिरहेका थिए। एकाएक जब सत्ता ढल्यो र सरकारले नागरिकको जिम्मा उसैलाई दियो तब उनीहरूसँग आफ्नो भन्ने केही थिएन, न जागिर थियो न खानेकुरा। मानिसहरू फेरि पनि 70 वर्ष अघिकै जस्तो अवस्थामा पुगे। जताततै विद्रोह हुन थाल्यो र महासङ्घबाट धमाधम राज्यहरू अलग भए। कम्युनिस्ट व्यवस्थाले जबरजस्ती बाँधेर राखेका राज्यहरू जातीय तथा भाषिक स्वायत्तताको नाममा विभाजन हुन थाले। रुसी सरकारको एउटा ठूलो गल्ती के थियो भने ऊ संसारभरि कम्युनिस्ट व्यवस्था स्थापित भएको हेर्न चाहन्थ्यो र त्यसका लागि 7 लाख भन्दा बढी सेना त्यस बेलासम्म रुस बाहिर तैनात थिए। रुसी जनताले साह्रै कष्टले कमाएको सम्पत्ति सरकार चाहिँ अरू देशको राजनीतिक परिवर्तनका लागि खर्च गर्थ्यो। अमेरिकासँग भएको प्रमुख शीतयुद्धको कारण पनि त्यही थियो। बाहिरबाट हेर्दा रुस अन्तरिक्षदेखि विश्व कम्युनिस्ट अभियानसम्म सक्रिय थियो तर भित्र भने जनताको अवस्था जर्जर थियो। त्यसैले उसको बाहिरी अभियानको असफलता ढल्न कुनै गाह्रै भएन। जब सत्ता डल्यो देशमा आएको सङ्कट टार्न सरकारले विभिन्न अभियानहरू सुरु गर्यो तर त्यत्रो ठूलो देशले एकाएक व्यवस्थापन गर्न सजिलो थिएन। सबै कुरा निजीकरण गर्ने क्रममा मानिसहरूको रोजगारी समाप्त भएको थियो। जो जो जहाँ जहाँ बसेका थिए उनीहरूको लागि त्यही ठाउँको लाल पूर्जा दिइयो जसबाट अधिकांश परिवारले घरविहीन चाहिँ हुनु परेन। त्यसपछि हरेक व्यक्तिलाई 10,000 रुबल बराबरको कुपन दिइयो र भनिएको थियो उनीहरू त्यो कुपन निजीकरण हुन लागेका उद्योगहरूको सेयर खरिद गर्न खर्च गरून् जसबाट उनीहरू समेत ती उद्योगका मालिक हुनेछन्। तर ती अधिकांश मानिसहरू जसको जीवन नै व्यक्तिगत थिएन र आफ्नो बारेमा सोच्ने अभ्यासै थिएन उनीहरूले ती कुपन प्रयोग गर्न जानेनन्। कतिजनालाई कुपनमाथि विश्वास पनि भएन, कतिजनालाई त्यसले भविष्यमा केसम्म गर्न सक्छ भन्ने अनुमानै भएन। व्यापार व्यवसाय र अन्य व्यवहार गर्ने अभ्यास नभएकाहरूका हातमा परेका त्यस्ता कुपन अरू बाठा मानिसले बराबरीमा वा त्योभन्दा पनि सस्तोमा किन्न थाले। आफूसँग भएको कुपन बेच्न उनीहरू स्वतन्त्र थिए, यतिसम्म कि त्यस्ता कुपन किन्नेहरूले सडकमै टेबल राख्न थाले। छोटो समयमै अधिकांश मानिसका त्यस्ता कुपनहरू सस्तोमा केही थोरै टाठा बाठाका हातमा परे र उनीहरूले ती कुपनबाट ठुल्ठूला उद्योगहरू खरिद गरे। त्यसैले थोरै मानिस अर्बपति भए र धेरै मानिसहरू फेरि पनि सर्वहारा। तैपनि बदलिएको परिस्थितिप्रति राजनीतिक रूपमा मानिसहरू खुसी छन्। प्रजातन्त्रप्रति उनीहरूको आस्था गहिरिँदो छ। हरेक चुनावमा कम्युनिस्टहरूको मत प्रतिशत गिर्दो अवस्थामा छ। अब बिस्तारै मानिसहरू त्यो आर्थिक सङ्कटबाट मुक्त हुन लागेका छन्। धनी र गरिबको असीमित दूरीबीच पनि रुसले पहिला गरेको विकासको आधारलाई टेकेर उभिन पाएकाले ढले पनि उठ्न धेरै समय लागेन। 70 वर्षमा हुन नसकेका कैयौं कामहरू 10-15 वर्षमै भइसकेका छन्। राजनीतिक परिवर्तनपछि यहाँका मानिसहरूमा आएको व्यक्तिगत परिवर्तन पनि आश्चर्यजनक छ। पहिला पहिला रुसीहरू अत्यन्त शालीन, सहयोगी र मित्रवत थिए। सोधेको कुनै पनि कुराको जवाफ दिन पाएर रमाउँथे। साह्रै सहयोगी, आवश्यक परे परैसम्म पुर्याइ पनि दिन्थे। तर अचेल तिनै मानिस एकदमै स्वार्थी र अटेरी भएका छन्। केही कुरा सोध्यो भने हतपत्त बताउँदैनन्। बरु तैँले मलाई यो कुरा भन्नका लागि ज्याला दिएको छस् जस्ता जवाफ लाउँछन्। विदेशीहरूलाई रुसमा सजिलो छैन। एक त यहाँका मानिस अङ्ग्रेजी पटक्कै बुझ्दैनन्, अर्को कुरा बुझे पनि नबुझे जस्तो गर्छन्। मलाई लाग्छ परिवर्तन एक थोकको मात्र हुँदो रहेनछ, परिवर्तनसँगै चाहिने नचाहिने अनेक थोक मिसिएर आउँदो रहेछन्। जीवाजीका कुराले अमर र म बीचबीचमा छक्क पर्दै जिज्ञासु हुँदै प्रश्न गरिरहेका थियौँ। उहाँको पछिल्लो कुराले मलाई निकै छोयो। परिवर्तन पछिको आफ्नो देश सम्झे। 2046 पछि र 2063 पछिको नेपालको समाजलाई फर्किएर हेरे र भने त्यो त हो रहेछ। नेपालमा पनि 2046 सालपछि, 2052 पछि र 2062 पछिको समाज एकदमै फरक छ। एउटा पद्धति र अनुशासनमा बसेको समाज एकाएक फुक्का हुँदा दिग्भ्रमित हुँदो रहेछ। मानिसमा देखिने उत्ताउलोपनले समाजलाई एकपल्ट फेरि अव्यवस्थित गर्दो रहेछ। उत्ताउलोपनको सबैभन्दा घिनलाग्दो नमुना भनेको 2064 सालमा देखेको थियो, जब राजा ज्ञानेन्द्रले नारायण टिदरबार परित्याग गर्नका लागि बोलाएको पत्रकार सम्मेलनमा गएका केही पत्रकारहरूले राजगद्दीमा बस्दै ज्ञानेन्द्रमाथि अपशब्द प्रयोग गरेका थिए। जो आफ्नो सम्पूर्ण शक्ति र सम्पत्ति राष्ट्रलाई जिम्मा लगाई दरबार त्यागेर जाँदैछ, उसप्रति त्यति अभद्र हुनु शोभनीय थिएन। त्यो उत्ताउलोपनको सबभन्दा निकृष्ट नमुना थियो। त्यसपछि स्वतन्त्रताका नाममा, मुक्तिका नाममा, अधिकारका नाममा गरिएका आन्दोलनहरू पनि उस्तै अशोभनीय थिए। मधेसमा उठेको विद्रोहले ठूलो जनधनको क्षति गर्यो भने पहाड़को जातीय स्वायत्तताको नाराले समाजमा रहेको शताब्दीहौंदेखिको सहिष्णुतामाथि प्रहार गरेको थियो। तैपनि खुशीको कुरा के छ भने हाम्रो देशमा त्यति विनाश भएन जति अरू देशमा भएको देखिन्छ। नेपालमा पनि यो छोटो अवधिमा एकाएक अर्बपति हुनेहरूको संख्या बढ्यो। भ्रष्टाचार र अनियमितताको डरलाग्दो बुमरीमा देशै फस्यो। थुप्रै राजनीतिक कार्यकर्ता, व्यापारी र कर्मचारीहरूले यो मौकाको उपयोग गरे। पहाड र मधेसका नारामा विभक्त भएको समाजलाई बाँधेर राख्न मध्यमार्गीहरूको खाँचो परेको छ। आज पनि सम्हालिन सकेको छैन, तर अब बिस्तारै बियरको फिज आफै हराउँदै गए जस्तै परिवर्तनसँग जोडिएका सकारात्मक सन्देशहरू प्राप्त हुन थालेका छन्। मलाई लाग्छ प्रजातन्त्रले सही मार्ग समात्न पायो भने संसारको सबैभन्दा उत्कृष्ट पद्धति त्यही नै हुनसक्छ। अरू जुनै पद्धति पनि प्रजातन्त्रलाई कुण्ठित गरेर मात्र उभिन सक्छन्, तर ती ढल्दा फेरि आइपुग्ने ठाउँ भनेको प्रजातन्त्र नै रहेछ। संसारको राजनीतिक गतिविधि र इतिहासले देखाएको तथ्य नै यही हो जस्तो लाग्छ। हामीले बाटाभरि अधिकांश समय यस्तै राजनीतिक विषयमा चर्चा गर्यौं। हुन पनि आँखाले देखिने मस्को सहर र वरिपरिको परिवेशको प्राकृतिक र वा भौतिक विकासको सन्दर्भ आफ्नै ठाउँमा थियो, तर देशलाई बनाउने वा भत्काउने भनेको राजनीतिले नै हो। त्यही नै ठिक नभए देश हुनु र नहुनुको खासै अर्थ रहँदैन पनि। रुस वा मस्को कुरा गर्दा सबैभन्दा बढी त्यहाँका साहित्यिक र राजनीतिक विषय नै प्रमुख भएर आउँछन्। रुसी समाजलाई चेतनाको विशिष्ट तहसम्म पुर्याउन यहाँको साहित्यिक संसारले साह्रै ठूलो काम गरेको छ। रुसी जीवनको गरिबी, सङ्घर्ष र दुःखलाई यहाँ लेखेका विश्व प्रसिद्ध साहित्यिक कृतिहरूले जसरी चिनाएका छन्, त्यसै गरी पाठकीय चेतनाको विस्तारलाई पनि उठाएका छन्। रुसमा भएका उति बेलाका विद्रोहका पछि पनि यिनै कुराको हात थियो। विश्व कम्युनिष्ट आन्दोलनको संस्थापक बन्नका लागि यहाँको समाजले पाएको चेतना पनि तिनै साहित्यभित्रबाट प्राप्त भएको हो। हुन त ती उत्कृष्ट कृतिहरू कम्युनिष्ट विचारका संवाहक थिएनन्, तर तिनले जनतालाई आफ्नो हैसियतको सूचना भने सुनाएका थिए। कृष्ण धरावासीको यात्रा संस्मरण रेडियो स्क्वायरको तेस्रो श्रृङ्खला आज हामीले यहाँ ल्याएर रोकेका छौँ। हामीले रुसको इतिहासबारे जीवाजी र यसका लेखक कृष्ण धरावासीको संवाद सुन्यौं आजको श्रृङ्खलामा र 86 पृष्ठमा ल्याएर रोकेका छौँ। यो पुस्तक 160 पृष्ठ हारिएको छ र हाम्रो अरू श्रृङ्खलाहरू पनि वाचन हुने नै छन्। श्रुति सम्वेगमा रेडियो स्क्वायरको वाचन तपाईँलाई कस्तो लाग्दैछ? हामीलाई तपाईँले सल्लाह सुझाव वा प्रतिक्रिया दिनको लागि हाम्रो ठेगाना shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सन्दीप सुन्दास र म अच्युत घिमिरे विदा चाहन्छौ। नमस्कार, शुभरात्रि।